महत्त्वपूर्ण नाम र शब्दावलीहरू। शब्द अर्थ, यहाँ उनले गरिएका शब्दावलीहरूको अर्थ पुस्तकभित्र लेखाइको क्रममा व्याख्या गरिएका छैनन्। बाक्लो अक्षरमा दिएका शब्दहरू चाहिँ शब्द अर्थमा उल्लेख गरिएका छन्। अब्राहम, यहुदी वा इस्रायलीहरूका पुर्खा हुनको निम्ति परापूर्वकालमा परमेश्वरले बोलाउनु भएको व्यक्ति। प्रेरित, प्रेरितहरूका काम, सुरुका विश्वासीहरूको इतिहासको विवरण लेखिएको बाइबलमा भएको एउटा पुस्तक। स्वर्गदूतहरू, परमेश्वरको सेवा गर्ने अलौकिक प्राणीहरू जसले विश्वासीहरूलाई पनि सहायता गर्दछन्। हिब्रु र युनानी अर्थात् ग्रिक भाषामा अङ्ग्रेजीमा अनुवाद गरिएको स्वर्गदूत शब्दको अर्थ समाचारवाहक हुन्छ। स्वर्गदूतको अर्थ उनीहरूको कार्य विवरण हो। यसले परमेश्वरको स्वर्गीय स्थानमा भएका परिवारका सदस्यहरूलाई जनाउँछ। उनीहरूको काम परमेश्वरको खबर मानिसहरू कहाँ ल्याउनु थियो। यसको विस्तृत विवरणको निम्ति अलौकिक शब्दावलीहरूको सारांशलाई हेर्नुहोस्। प्रेरित, युनानी अर्थात् ग्रिक भाषाको अनुवाद पठाइएको भन्ने हुन्छ। नयाँ करारका विभिन्न खालका प्रेरितहरू पाइन्छन्। उचालिनु, यसुको पुनरुत्थानपछि स्वर्गमा उठाइनु भएको। असेरियनहरू, इसरायल राज्यको निम्ति उत्तरी मेसापोटेमियाका ऐतिहासिक शत्रुहरू। बाबेल, बेबिलोनको प्राचीन सहर जो दक्षिणी मेसापोटामियाका थिए, आधुनिक समयको इराक। बेबिलोनीहरू, इसरायल राज्यको निम्ति दक्षिणी मेसापोटामियामा भएका ऐतिहासिक शत्रुहरू। विश्वासी, सुसमाचारमा विश्वास गर्ने वा पछ्याउनेहरू। बाइबल, प्राचीन समयका 66 पवित्र पुस्तकहरू जुन परमेश्वरको प्रावधानमा मानिसहरूद्वारा लेखिएका थिए। पहिलो 39 पुस्तकहरूलाई पुरानो करार भनिन्छ र त्यसपछिका 27 पुस्तकलाई नयाँ करार भनिन्छ। ख्रिस्ट, युनानी अर्थात् ग्रिक भाषाको शब्द जसको अर्थ अभिषिक्त भन्ने हुन्छ। यसको बराबर मसिह भन्ने शब्द हुन्छ। यो येशूको निम्ति प्रयोग गरिएको पदवी हो। करार, दुई पक्षको बीचमा भएको करार। बाइबलमा परमेश्वरले उहाँको प्रतिज्ञा र आशिष विस्तारको निम्ति मानिस जातिसँग करार गर्नुभयो। करारको शर्तहरू हुन पनि सक्थ्यो वा नहुन पनि सक्थ्यो। क्रुस, क्रुसको अर्थ येशूको बलिदान हो। रोमी प्रचलनमा सिधा काठमा फेरि 300 जोडेर मानिसलाई पीडा दिई बाँधेर वा काँटी ठोकी झुन्ड्याइन्थ्यो। नयाँ करारमा क्रुसको अर्थ मानिसको पापको मूल्य तिरिएको र सुसमाचारमाथि विश्वास गर्नेहरूको उद्धारको सुनिश्चित गरिएको भन्ने बुझिन्छ। दाउद, इसरायलको दोस्रो राजा जससँग परमेश्वरले सिंहासनमा सधैँ रहिरहने उत्तराधिकारीको प्रतिज्ञा गर्नुभयो। मसीह पनि यही वंशबाट आउनुहुने थियो। भ्रष्टता, दुष्ट र पापको निम्ति प्रयोग गरिएको शब्दावली। यसले मानिसको खराब व्यवहार र विचार बारम्बार दोहोरिनु भन्ने सङ्केत गर्दछ। दुष्ट, सैतान र सर्पको अर्को नाम। यसको विस्तृत विवरणको निम्ति अलौकिक शब्दावलीहरूको सारांशलाई हेर्नुहोस्। चेला, येशूको जीवनको उदाहरण र शिक्षा पछ्याउने व्यक्तिलाई दिइने नाउँ वा संज्ञा। क्रियापदको रूपमा चेला बनाउनुले चाहिँ कसैलाई येशूलाई पछ्याउन मद्दत गर्नु भन्ने अर्थ लाग्छ। सुसमाचार प्रचार, विभिन्न माध्यमहरूद्वारा सुसमाचारको सन्देशलाई फैलाउने काम। प्रस्थान, एक, बाइबलमा भएको दोस्रो पुस्तकको शीर्षक। दुई, प्राचीन जाति इसरायल मिश्र देशको दासत्वबाट छुटकारा पाएर निस्किएको घटनाको विवरण। दुष्टता, परमेश्वरले नैतिक वा आचरणात्मक रूपमा खराब ठहराउनु भएको जोखिमपूर्ण परमेश्वरको सृष्टिको निम्ति आपत्तिजनक। विश्वास, कुनै कुरा वा कसैमाथि भरोसा सहित विश्वास गर्नु। पतन, अदनको बगैँचामा आदम र हव्वाको पाप र त्यसको परिणाम। क्षमादान पापको। जब परमेश्वरले कसैलाई उहाँको विरुद्धमा भएको उसको खराबी र गल्तीबाट क्षमा दिनुहुन्छ, जब परमेश्वरले मानिसको पापको मूल्यलाई बिर्सिदिनुहुन्छ, यसमा समावेश हुने अवधारणाहरू अनुग्रह, कृपा र उद्धार आदि हुन्। अदनको बगैँचा। परमेश्वरले सुरुमा सृजना गर्नुभएको संसार जहाँ आदम र हब्बा बस्थे, परमेश्वर पनि अदनमा उपस्थित हुनुहुन्थ्यो। उत्पत्ति, बाइबलमा भएको पहिलो पुस्तक। अन्य जातिहरू, इसरायल जातिभित्र नपर्ने बाँकी सबै जातिहरू अर्थात् गैर इसरायलहरू। परमेश्वर, बाइबलमा जब परमेश्वर भनिन्छ यसले एकमात्र अद्वितीय सर्वशक्तिमान र अतुलनीय अलौकिक प्राणीलाई जनाउँदछ। उहाँले सबै थोक सृष्टि गर्नुभयो र मानिस जातिलाई प्रेम पनि गर्नुभयो। त्रिएक परमेश्वर, तीन फरक व्यक्तित्वहरू, पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर, जो एउटै र अतुलनीय परमेश्वर हुनुहुन्छ। सुसमाचार, येशु ख्रीष्टद्वारा पाउने उद्धारको सन्देश। अनुग्रह, हाम्रो योग्यताभन्दा बाहिरको उपहार, परमेश्वरले हामीलाई उहाँको अनुपम कृपामा त्यो दान दिनुहुन्छ। महान आदेश, येशूले उहाँका चेलाहरूलाई सुसमाचार प्रचार र चेला निर्माणको निम्ति संसारभर जानको निम्ति दिनुभएको आज्ञा। हिब्रू, इसरायलको निम्ति अर्को सम्बोधन गर्ने शब्द। दुई, सुरुमा पुरानो करार लेखिएको भाषा। पवित्र आत्मा, त्रिएक परमेश्वरको तेस्रो व्यक्तित्व जो समान परमेश्वर हुनुहुन्छ। इसाहाक, एक, इसरायलबाट जन्मिएको अब्राहमको छोरो। इसरायल, एक, याकुबलाई दिइएको नयाँ नाम जो अब्राहमका नाति थिए। दुई, अब्राहम र साराबाट सुरु भएको पुरानो करारको एउटा जाति। इसरायलीहरू, अब्राहमको वंशबाट निर्माण भएको जातिको परिवारका सदस्यहरू, इसरायल जातिका सदस्यहरू। याकुब, अब्राहमको नाति, इसाकको छोरो, उनको नाम पछि परिवर्तन भएर इसरायल भयो। येशु, परमेश्वरको पुत्र जो कन्या मरियमबाट जन्मनुभयो, जो सिद्ध परमेश्वर हुनुहुन्थ्यो। परमेश्वर येशु मानव स्वरूपमा मानिस बन्नुभयो, जसद्वारा मानिस जातिको निम्ति परमेश्वरको उद्धारको योजना उहाँले पुरा गर्न सक्नुभएको होस्। यहुदी, इसरायलीहरूको अर्को नाम जो अब्राहमका सन्तानहरू थिए। प्राचीनकालमा यो नाउँ विदेशीहरूले बाँकी रहेका दुई कुलका निम्ति दिएका थिए जो पछि कैदमा लगिए। परमेश्वर, येशु ख्रीष्टको राज्य। संसारमा ख्रीष्टद्वारा विश्वासीहरूमाथि परमेश्वरको राज्य, नयाँ करारले यो राज्य अहिले छ र यो प्रगतिशील छ भन्दछ, तर यसको अन्तिम पूर्णता अझ आउन बाँकी नै छ। कृपा, हामीले पाउनुपर्ने सजाय परमेश्वरले बोक्नु। मसीह, अभिषिक्त जनको निम्ति हिब्रू शब्द, यसले दाउदको घरानाको अन्तिम राज्यलाई जनाउँदछ, जसले परमेश्वरका मानिसहरूलाई उनीहरूको शत्रुबाट उद्धार गर्नुहुनेछ। बाइबलीय कथावस्तुमा येशु त्यो मसीह हुनुहुन्छ जसको युनानी अर्थात् ग्रिक भाषामा समान अनुवाद हो ख्रीष्ट। अत येशु ख्रीष्टको अर्थ मसीह येशु भन्ने हुन्छ। मोसा, इसरायलीहरू मिश्रको दासत्वमा भएको समयमा जन्मिएका एक इसरायली, जसलाई परमेश्वरले इसरायलीहरूको छुटकाराको निम्ति अगुवाई र सशक्तिकरणको निम्ति बोलाउनुभयो। सिनै पर्वत, इसरायलीहरूलाई मिश्र देशबाट छुटकाराको अगुवाई गर्न मोसालाई परमप्रभु परमेश्वरले बोलाउनु भएको पर्वत अर्थात् स्थान, जहाँ परमेश्वरले इसरायलीहरूलाई 10 आज्ञाको व्यवस्था गरिदिनुभयो। नयाँ करार, पुरानो करारका पुस्तकहरू पछिका 27 पुस्तकहरू। यी पुस्तकहरूले येशूको जीवन र सेवकाई, पहिलो शताब्दीका विश्वासीहरूको इतिहास र पहिलो शताब्दीमा सुसमाचार प्रचारको विवरणलाई समेट्दछ। नोआ, जलप्रलयको समयमा परमेश्वरले धर्मी देख्नुभएको एक व्यक्ति। परमेश्वरले नोआलाई एउटा ठुलो जहाज बनाउन अराउनु भयो, जसमा उनी आफै, उनको परिवार र उन सबै जीव जन्तुहरू जल प्रलयको समयमा बाँचेका थिए। पुरानो करार, बाइबलमा भएका पहिला 39 पुस्तकहरू येशूको जन्म अघिका विवरणहरू क्रमबद्ध रूपमा लेखिएका पुस्तकहरू। पावल यसुको एकजना प्रेरित जसको सेवकाई अन्य जातिहरू अर्थात् गैर इसरायलीहरूको निम्ति केन्द्रित थियो। पत्रुस यसुका सुरुवाती 12 चेलाहरूमध्येका एकजना। प्रतिज्ञाको देश भौगोलिक इसरायललाई जनाउनको निम्ति प्रयोग भएको शब्द, जुन ठाउँ परमेश्वरले अब्राहमलाई र उनका सन्तानहरूलाई बसोबास गर्नको निम्ति दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो। इसरायलीहरूले यो ठाउँ लिनुभन्दा पहिले पुरानो करारमा कनानी बस्दथे र यसलाई कनान भनिन्थ्यो। अन्धकारका शासकहरू परमेश्वरको योजना र मानवीय परिवारका शत्रु जो अलौकिक प्राणीहरू थिए। यसको विस्तृत विवरणको निम्ति अलौकिक शब्दावलीको सारांशलाई हेर्नुहोस्। पुनरुत्थान एक, सामान्य अर्थमा मृत्यु पश्चातको नयाँ जीवनद्वारा मृत्युमाथिको विजय। दुई, नयाँ करारमा यसुको क्रुसको मृत्युको 3 दिनपछि यसु शरीरमा जीवित हुनुभएको सत्यता वा भविष्यमा नयाँ सबै विश्वासीहरूको हुने पुनरुत्थान। उद्धार, पापको कारणले परमेश्वरबाट अलग भएको कोही व्यक्ति सुसमाचारमाथिको विश्वासद्वारा उद्धार, उद्धारमा सुसमाचारको सन्देशमाथिको विश्वासद्वारा पाप क्षमा। उद्धारले विश्वासीहरूलाई परमेश्वरको परिवारमा पुनर्स्थापित गर्दछ। सारा, अब्राहमकी पत्नी जसलाई परमेश्वरले अलौकिक रीतिले वृद्ध अवस्थामा पनि गर्भधारण गर्ने क्षमता बनाइदिनुभयो। सैतान, अदनको बगैँचामा सर्पलाई दिएको नाउँ जसले आदम र हव्वालाई छल गरेको थियो। परमेश्वरका अलौकिक सृष्टिमध्ये सैतान नै पहिलो परमेश्वरको विरुद्धमा विद्रोह गर्ने प्राणी थियो। नयाँ करारमा परमेश्वरले सर्वोच्च शत्रु सैतान हो। यसको विस्तृत विवरणको निम्ति अलौकिकको शब्दावली हेर्नुहोस्। साउल इसरायलको पहिलो राजा। सर्प, अदनको बगैँचामा आदम र हव्वाको शत्रु, बाइबलमा पछि सर्पलाई सैतान र दुष्ट पनि भनिएको छ। यसको विस्तृत विवरणको निम्ति अलौकिक शब्दावलीको सारांशलाई हेर्नुहोस्। पाप, परमेश्वरको धार्मिकता, नैतिकता र आचरण मापन विपरीत हुने विद्रोही क्रियाकलाप। सलोमन, दाउदका एकजना छोरा। दाउदको मृत्युपछि सलोमनले दाउदको सिंहासनको उत्तराधिकारी पाएका थिए। पुत्र, बाइबलमा पुत्रको एउटा मुख्य अर्थ चाहिँ त्रिएकताको दोस्रो व्यक्तित्व पुत्र परमेश्वर भन्ने बुझिन्छ, जो मानिस यसु भएर आउनुभयो। परमेश्वरका पुत्रहरू, पुरानो करारमा परमेश्वरको सेवामा लागेका वा परमेश्वरको विद्रोहमा उत्रिएका अलौकिक प्राणीहरू। यसको विस्तृत विवरणको निम्ति अलौकिक शब्दावलीको सारांशलाई पनि हेर्नुहोस्। परमेश्वरको आत्मा, पवित्र आत्मा त्रिएक परमेश्वरको तेस्रो व्यक्तित्वको निम्ति प्रयोग गरिने शब्दावली। आत्मिक युद्ध, महान आज्ञाको काममा बाधा दिने अलौकिक शत्रुहरू र त्यसै गरी पापसँगको सङ्घर्ष। यसको विस्तृत विवरणको निम्ति अलौकिक शब्दावलीहरूको सारांशलाई हेर्नुहोस्। अलौकिक, प्राकृतिक भौतिक संसारभन्दा बाहिर हुने अदृश्य थोकलाई जनाउँदछ। अलौकिक प्राणीले आत्मिक प्राणीलाई जनाउँदछ जसको शरीरविहीन अस्तित्व हुँदछ। दश आज्ञा, परमेश्वरले इसरायलीहरूलाई मिश्र देशबाट निस्किएर आउँदा दिनुभएको सुरुका 10 नैतिक व्यवस्थाहरू। त्रिएकता, परमेश्वरमा भएका 3 व्यक्तित्वहरू। बाइबलीय सिद्धान्त अनुसार परमेश्वर एक हुनुहुन्छ तर अनन्तदेखि 3 समान व्यक्तित्वमा हुनुहुन्छ, पिता परमेश्वर, पुत्र परमेश्वर र पवित्र आत्मा परमेश्वर। अलौकिक शब्दावलीको सारांश, आत्मिक संसारमा बास गर्ने प्राणीहरूको विषयमा बाइबलमा विभिन्न शब्दावलीहरूको प्रयोग गरिएको छ। क्रिस्चियन परम्पराले प्राय यी शब्दहरूलाई एकै ठाउँमा मिसाएको छ र यसले कतिपय दुविधा पनि सृजना गर्दछ। मेरो प्राय प्राज्ञिक समय यी कुराहरूमा लगानी गरेको छु। म तपाईँ जो पनि इच्छुक हुनुहुन्छ तपाईँलाई स्वर्गदूतहरू, सैतान र दुष्ट आत्माको विषयमा यो क्रम अनुसार हेर्नुहोस् भन्ने आग्रह गर्दछु। अलौकिक, अदृश्य संसारको बारेमा बाइबलले के भन्छ र यो किन महत्त्वपूर्ण छ। अदृश्य क्षेत्र, बाइबलको अलौकिक विश्व दृष्टिलाई पुनः प्राप्ति गर्नु। स्वर्गदूतहरू, परमेश्वरको स्वर्गीय दलको विषयमा वास्तवमा बाइबलले के सिकाउँदछ। दुष्टहरू, अन्धकारका शक्तिका विषयमा बाइबलले वास्तवमा के सिकाउँदछ। यीमध्येको पहिलो पुस्तक पनि यस्तै छ, जुन प्राज्ञिक छलफलको निम्ति तयार पारिएको होइन। अनि तिनवटा पुस्तकहरू चाहिँ प्रशस्त फुटनोट र विस्तृत विवरणहरू छन्। विषयवस्तुलाई समर्थन गर्नको निम्ति विद्वानहरूका हजारौँ स्रोतहरू उनले गरिएका छन्। अहिलेको निम्ति हामीले उनले गरेको बाइबलका कथा भएका अलौकिक संसारको केही स्रोत सामग्रीहरूलाई मूल्याङ्कन गरौँ। बाइबलले सिकाउँदछ कि अदृश्य संसार छ, जुन आत्मिक प्राणीको संसार हो। यी प्राणीहरूको स्वाभाविक रूपमा शरीर हुँदैन, तर उनीहरूको शरीर अस्तित्वविहीन हुन्छ। आत्मिक संसार अलौकिक छ, त्यो संसारको स्वरूप भौतिक संसारभन्दा फरक र बाहिर छ। परमेश्वर आत्मिक संसारको सदस्य हुनुहुन्छ र उहाँ सर्वोच्च सृष्टिकर्ता पनि हुनुहुन्छ। केवल परमेश्वर मात्र सृष्टि नगरिएको र अनन्त हुनुहुन्छ। हामीलाई थाहा भएको यस भौतिक संसारका थोकहरूलाई झैँ परमेश्वरले आत्मिक संसारमा बास गर्ने हरेक आत्मिक प्राणीलाई पनि पहिले नै सृजना गर्नुभयो। बाइबलले आत्मिक संसारका सदस्यहरूको बारेमा विविध शब्दावलीहरूको प्रयोग गरेको छ। उदाहरण रोमी 8 अध्यायको पद 38, 1 पत्रुस 3 अध्यायको पद 22। मैले तीमध्ये केहीलाई यस पुस्तकमा पनि छोएको छु। तीमध्येका केही शब्दावलीहरू चाहिँ कार्य विवरणहरू हुन्, जसले आत्मिक प्राणीहरूका कामको विषयमा बताउँदछ। स्वर्गदूत त्यसको एउटा उदाहरण हो। यसो भनिरहँदा ग्रेको रोमन संसारमा स्वर्गदूत भन्नाले स्वर्गीय दललाई पनि जनाउँदथ्यो, जसले परमेश्वरको विरुद्धमा विद्रोह गरेका थिए। दुष्ट या दियाबल शब्दले बाँकी त्यस्ता प्राचीन प्राणीहरूलाई जनाउँदथ्यो जसले परमेश्वरको विरुद्धमा विद्रोह गरेका थिए। परमेश्वरका छोराहरू भन्ने वर्णनात्मक शब्दले हामीलाई सम्झाउँदछ कि परमेश्वर आत्मिक प्राणीहरूको पिता अर्थात् सृष्टिकर्ता हुनुहुन्छ। यस शब्दावलीको अर्थ त्यसभन्दा पनि अझ बढी नै हुन्छ। मैले यो शब्दको बारेमा अलौकिक र अदृश्य क्षेत्र शीर्षकका दुईवटा पुस्तकहरूमा विस्तृत रूपमा कुरा गरेको छु। परमेश्वरका छोराहरू परमेश्वरको कार्य शक्तिको समूहमा उच्च ओहदालाई पनि जनाउँदछ। यसले प्राचीन संसारमा राजाको सन्तानहरूको भूमिका सहितको अधिकार स्थान जनाउने भाषा सम्झाउँदछ। बाइबलको कथामा परमेश्वरका छोराहरू बाबेलको घटनापछि जातिहरूको निम्ति अधिकारीहरू तोकिएका थिए। यो काम केवल सन्देश दिने सन्देशवाहकहरूको अर्थात् स्वर्गदूतहरूको भन्दा निश्चय नै महत्त्वपूर्ण थियो। सुरुमा आत्मिक संसारका सबै सदस्यहरू परमेश्वरप्रति वफादार थिए, तर सधैँ त्यस्तै अवस्था रहेन। हामीले यो पुस्तक पढ्दै गर्दा जब परमेश्वरले आत्मिक संसारका प्राणीहरू सृजनुभयो, तिनीहरूसँग आफ्ना गुणहरू पनि बाँड्नुभयो। ती गुणहरूमध्ये एक चाहिँ स्वतन्त्र इच्छा थियो। ती आत्मिक सदस्यहरूमध्येका केही सदस्यहरूले स्वतन्त्र इच्छा शक्तिको प्रयोग गरे र परमेश्वर र परमेश्वरको मानव परिवारको विरुद्धमा विद्रोह गरे। समग्रमा भन्नुपर्दा परमेश्वरको विरुद्धमा विद्रोह गर्ने सबै आत्मिक प्राणीहरू अन्धकारका शक्तिहरू हुन्। बाइबलले यस्ता तीनवटा विद्रोहको विषयमा कुरा गर्दछ। सबैभन्दा पहिलो अदनको बगैँचामा घटेको थियो। आत्मिक संसारको एउटा सदस्यले परमेश्वरको मानवीय परिवारको चाहनालाई रुचाएन। बाइबलको कथामा त्यो पात्र हब्बा कहाँ सर्पको रूपमा आयो र उनलाई छल गर्यो। पछि बाइबलले त्यस पात्रलाई शैतानको दर्जा दिएको छ। शैतान शब्दले विरोधी भन्ने अर्थ दिन्छ र दुष्ट वा दियाबलस पनि भनिएको छ। यसको अर्थ चाहिँ दोष लगाउने भन्ने हुन्छ। पछि बाइबलीय कथामा स्वर्गमा परमेश्वरका छोराहरूले विद्रोह गरे। उनीहरूले आत्मिक र संसारिक सीमारेखालाई नागेर अपराध गरे। बाइबलमा भएको छोटो पुस्तक यहुदाले उनीहरूको पापको बारेमा यसरी बताउँदछ। उनीहरूले आफ्नो अधिकारको बासस्थान त्यागे। मण्डली इतिहासले यसलाई परमेश्वरको छोराहरूको विद्रोह, स्वर्गदूतहरूको पतन पनि भन्दछ। उनीहरू दुष्टतामा पतन भए। पुरानो करारले चाहिँ कहिले पनि स्वर्गदूतहरूको पतन वा दुष्टाइको विषयमा सिधै उल्लेख गरेको छैन। उत्पत्ति 6 अध्यायको पदहरू 1-4। अन्तिममा चाहिँ परमेश्वरका छोराहरूलाई बाबेलको धरहरामा जातिहरूको जिम्मा दिइयो। यो दृश्यमा चाहिँ उनीहरूलाई कामको जिम्मा लगाइएको थियो। भजन सङ्ग्रह नम्बर 82 त्यस न्यायको विषयमा बताउँदछ। यी जातीय अलौकिक राजकुमारहरूलाई दानियल 10 अध्यायमा बताइएको चाहिँ पावलले पनि उनीहरूलाई शासकहरू, अधिकारहरू, सिंहासनहरू, शक्तिहरू आदि रूपमा व्याख्या गरेका छन्। उदाहरणको लागि एफिसी 6 अध्यायको पदहरू 11-12 यी शब्दावलीहरूले भौगोलिक प्रभुत्वलाई जनाउँदछ। यही कुरा बाइबलमा उत्पत्ति 11 अध्यायमा बाबेलको धरहराको विषयवस्तु पनि हो।